नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आजको अन्तरसंवादमा हामी अर्थतन्त्रको पछिल्लो अवस्था र सुधारमा केन्द्रित हुनेछौं। खास गरी अर्थतन्त्रको सुधार रोजगारी र स्वरोजगारी प्रवर्धन मार्फत मुलुकमा आशा जगाउने सहितका लक्ष्य लिएर झण्डै छ महिना अघि गठन भएको वर्तमान सरकारले अर्थतन्त्रको सुधारका दिशामा गरेको प्रयास, त्यसका परिणाम, अपेक्षा हुन नसकेका र हुनुपर्ने प्रयासबारे अन्तरसंवादमा कुराकानी गर्नेछौं। कुराकानीका लागि त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख एवं अर्थशास्त्री डाक्टर रेशम थापा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, हजुर, डाक्टर साहब, स्वागत छ यहाँलाई। डाक्टर साहब, अब अर्थतन्त्रको पछिल्लो अवस्थालाई जसरी हामी भनौँ न, अब दुईवटा ठूला दलले सरकार बनाइसकेपछि अर्थतन्त्रले जुन हिसाबले गति लिन्छ हामीले भनेका थियौं, या ती दलहरूले पनि भनेका थिए, आम मानिसहरूले पनि एउटा आशा चाहिँ राखेका थिए, प्रारम्भिक अवस्था कस्तो देखिन्छ? बाह्य क्षेत्रमा त सुधार देखिएकै छ, त्यो क्रम यो सरकारभन्दा अगाडिदेखि नै प्रारम्भ भएकै हो। अहिले मूल रूपमा अर्थतन्त्रको अवस्था कस्तो छ?
यस्तो अहिले जुन तपाईँले भूमिकामा बन्नुभयो, जसरी चाहिँ यो ठुला दुई दल मिलेर सरकार बनेपछि अर्थतन्त्र सुध्रिन्छ कि भन्ने जुन आशा आम जनताले आम मानिसले गरेका थिए भन्ने कुरा त्यो सत्य हो। र त्यसमा कस्तो भयो भन्दा चाहिँ सत्ता परिवर्तन त भयो, तर कुर्चीमा अर्को एक्स व्यक्तिको सत्ता वाई व्यक्ति एउटा त्यो सत्ता परिवर्तन भनेको प्रधानमन्त्री मन्त्रीहरू र केही राजनीतिक पदहरूमा व्यक्ति फेरिने बाहेक हाम्रो संरचना त यही थियो, होइन? हाम्रो यो सुशासन, त्यसपछि आर्थिक विकासका अवयवहरू, नीतिहरू मूलभूत रूपमा चाहिँ वित्त नीति र मौद्रिक नीति सञ्चालनको हाम्रो संयन्त्र त यही थियो। त्यो कारणले खास त्यस्तो साह्रो तात्विक फरक परेन यो सिस्टममा। त्यो कारणले जुन रूपमा हामी आशा गरेको थियो आम जनताले, त्यो रूपमा आर्थिक वृद्धिप्रति र केही आर्थिक गतिविधिहरू जसले चाहिँ बाह्य क्षेत्र अलि अलिबाट जुन आउने पैसा छ, खास गरी चाहिँ डिप्रेसनबाट आएको पैसा, अनि त्यसपछि हाम्रो ढुकुटीमा जम्मा भएको जुन विदेशी पैसा सञ्चित छ, त्यसको खासै प्रयोग भएन। एउटा मात्रै फरक के भयो भन्दा, पहिलो अघिल्लो सरकारले चाहिँ पैसा कम भयो, विदेशी मुद्रा सञ्चित कम भयो, अथवा कहीँ बाह्य क्षेत्र चाहिँ अलिकति गडबड भयो भने चाहिँ त्यो सुध्रियो। तर सुध्रिएर कसरी सुध्रियो भन्दा चाहिँ 7-8 महिनालाई वस्तु तथा सेवा आयात गर्न पुग्ने बराबरको पैसा ढुकुटीमा सञ्चित भए पुग्नेमा अब लगभग 16-17-18 महिनालाई पुग्ने लेभलको थुप्रेर बस्यो के। यसले सङ्केत के गर्यो भन्दा चाहिँ हाम्रो संरचना, सरकार मात्रै नभनौँ, हाम्रो संरचनाले उपलब्ध साधन स्रोत उत्पादनशील क्षेत्रमा अझभन्दा वृद्धि दिने क्षेत्रमा चाहिँ परिचालन गर्न त्यति सामर्थ्य हाम्रो यो संरचनामा रहेन त भन्ने कुरा बरु प्रमाणित गर्यो बरु।
डाक्टर साहब, अब यो हजुर यो जुन यहाँले जुन विश्लेषण गर्नुभयो अहिलेको अवस्था, अब यसलाई अगाडि त बढाउनु नै छ, यसमा अब सरकारको प्रतिबद्धता भएन भन्ने कि, या दलहरूले सहयोग गरेनन् भन्ने कि, अब यहाँले भने जस्तो लगानीको या स्रोतको अभाव त अहिले देखिएन, 16-17 महिनालाई धान्न सक्ने अवस्थामा हामी पुगिसक्यौं, हाम्रो संरचनागत कुरा गर्दा जनशक्ति क्षमता भएन भन्ने कि, अथवा कानूनी अपर्याप्तता या अप्ठ्यारो भयो भन्ने कि, अथवा निजी क्षेत्र जो चाहिँ अर्थतन्त्र सुधारको एउटा ठूलो चाहिँ क्षेत्र हो, त्यो चाहिँ उद्योग या उत्पादनसँग केन्द्रित नभएर व्यापारमा केन्द्रित भए भन्ने कि, यी आयामहरू मध्ये कुन आयामलाई कसरी हेर्ने? डाक्टर साहब,
यस्तो भन्नु पर्ला, जस्तै असाध्यै ठुलो एकैचोटि हामीले चाहिँ एकै वर्षमा 10-15-20% आर्थिक वृद्धि होस्, एकैचोटि काया पलट होस् भन्ने हामीले सोचेको छैन, मान्छेले सोचेको पनि छैन, भन्न मिल्दैन। तर पनि यो सरकारी संयन्त्रभित्र भएको पैसा, हामी पैसा भएन, क्यापिटल एक्सपेन्डिचर भएन, अनि हामीसँग चाहिँ विदेशी लगानी जितेन, ठुला ठुला आयोजना सुरु गरेन, मेला मानौँ, हामीलाई त्यसलाई छोडौँ, त्यसलाई छोडेर भइरहेको हाम्रो साधन सोधहरूको पर्याप्तता भएर हामीले बजेटमा राखिसकेको, एलोकेट गरिसकेको, योजना निर्दिष्ट गरेर बिचमा पुगेको आयोजनालाई सके त एक दिन भए पनि छिटो, सकिँदैन भने त्यसलाई समयमा सक्नलाई त त्यसले समस्या पारेन नि। जस्तै पोखरा काठमाडौँमा बनिरहेको मुगलिङ जाने बाटो समयमा सक्नलाई केले रोक्यो? पैसाले रोकेको होइन होला। मुगलिङ काठमाडौँको बाटो समयमा सक्नलाई पैसा नभएर, बजेट नभएर, प्रशासन नभएर रोकिएको होइन होला। त्यस्तै अब नारायणघाटदेखि बुटोल जाने बाटोको त्यो भद्रगोल, यो एउटा उदाहरण मात्रै हो। त्यो भइरहेको हाम्रो साधन स्रोतले भ्याउनेलाई पनि काम नभएको देख्दाखेरि यो कहीँ न कहीँ सरकार सञ्चालनमा रहेका राजनीतिक पार्टीहरूको ध्यान यो विकास निर्माणका कामहरू समयमा सकौँ अनि सकेका कामलाई पनि अलि क्वालिटीको काम गरौँ भन्नेतिर ध्यान देखिएन। त्यो नित्यान्त राजनीतिक हिसाबले ठुल्ठुला दलहरू सत्ता सञ्चालनमा गइसकेपछि सायद यो प्रतिपक्ष कमजोर हुनुको पनि एउटा कारण हो कि अब त्यसमाथि अरू नयाँ आयोजनाहरूको लागि पो ठुल्ठुलो विदेशी ऋण अथवा ठुल्ठुलो मात्राको लगानी चाहियो त नयाँ सुरु गर्नलाई, त्यो सुरु गरेको कामहरू समयमा सक्नलाई त्यस चाहिने छैन, एउटा त्यहाँनिर समस्या देखियो होइन। अर्को चाहिँ संरचनागत रूपमा यदि यो सरकार संरचना चाहिँ कस्तो खालको भइदियो भन्दा चाहिँ ठुलो रकम डिप्रेसनबाट आउँछ, डिप्रेसनबाट आएको रकम सोझै सरकारी खातामा नगए पनि समाजमा जान्छ, पहिला आम मान्छेको पकेटमा जान्छ र त्यो पकेटमा गएको पैसाले गाउँ ठाउँमा उपभोग गर्नलाई आयातित वस्तु उपभोग गर्न त केहीले पनि रोकेन। भनेपछि जसरी रेमिटेन्सबाट आएको पैसा, टुरिज्मबाट आएको पैसा र हाम्रो सरकारले सरकारी संयन्त्र अथवा लगभग 8-10 लाख मान्छेलाई तलब दिने खर्च गरेको पैसा जुन समाजमा जान्छ सोच्छ, त्यसरी हामी पैसा छर्छौँ समाजमा, त्यसपछिको संरचना आम अर्थतन्त्रमा कुनै पनि अर्थतन्त्रमा कस्तो हुनुपर्ने भन्दा यो यो क्यापिटल फर्मेसन हुनुपर्ने, पुँजी निर्माण हुनुपर्ने, दुई थरी पुँजी निर्माण हुनुपर्ने, एउटा प्राइभेट पुँजी पनि निर्माण हुनुपर्ने, प्राइभेट क्यापिटल, एउटा पब्लिक क्यापिटल, खास गरी स्टेट क्यापिटल भन्छौँ हामी त्यसलाई, त्यो राज्यको क्यापिटल पनि जम्मा हुनुपर्ने। तर हामीले यो गत 20-30 वर्षमा पहिला पनि खराब थियो, हामीले 20-30 वर्षमा यो हाम्रो आर्थिक संरचना जसरी पैसा बग्ने फ्लो छ यो चाहिँ थाहै नपाइकन क्यापिटल फ्लाइट हुने, यो देशमा पैसा नरहने वातावरण बनाएपछि त अब जब यहाँ भएको आर्थिक गतिविधिहरू उत्पादन हुँदैन, विदेशबाटको सामान आएर यहाँ उपभोग हुन्छ, उपभोगमा लाउने कर त लागेको छ उठेकै छ, भ्याटमा कर उठेकै छ, त्यसपछि अन्य आर्थिक गतिविधिहरू न त सत्ता सञ्चालनसँग सम्बन्ध राख्ने खालका हुने भए, न प्राइभेट सेक्टरको व्यापारसँग सम्बन्ध राख्ने हुने भए र विभिन्न संरचनाहरू हामीले ठुलो ठुलो मात्रामा के गर्यौँ त भन्दा यो पुँजी देशबाट बाहिरिने क्यापिटल फ्लाइट हुने जुन मेकानिजम छ त्यो रोक्नतिर कुनै पनि राजनीतिक पार्टी, कुनै पनि सरकार र कुनै पनि यो राज्य संयन्त्र त्यसमा सिरियस देखिएन। त्यसमा बरु सङ्गठित रूपमा भएका राज्यको पैसा खर्च हुने ठुला ठुला हाम्रा सरकारी संयन्त्रहरू छन्, आर्मी, पुलिस, ब्युरोक्रेसी, अदालत, यो ठुलो ठुलो संयन्त्रहरू छ, तिनीहरू पनि त्यो तदारुकतामा चल्ने चलिरहेको भइरहेको ठिकै छ। त्यो राज्यको बारेमा सोच्नलाई त तपाईँले मात्रै सोच्ने, मैले मात्रै सोच्ने भन्ने होइन, राज्यको बारेमा यो देशमा किन राम्रो आर्थिक वृद्धि भएन, विकास भएन भन्ने कुरा सोच्नलाई त आम एभ्रीबडी, प्रत्येक नागरिकले त प्रत्येकले सोच्नुपर्ने र सबसे बढी सरकारी ढुकुटीको पैसो खाने संस्थाहरूले सोच्नुपर्ने, यी संस्थाहरू पनि यो क्यापिटल फ्लाइट भइरहेको कुरा मुखदर्शक भएर हेरिरहे। त्यो कारणले यो सरकारले त गर्न सक्थ्यो गरेन भन्ने मात्रै हो, यसलाई मात्रै दोष दिन मिल्दैन।
यहाँले उठाइरहेको यो जुन सन्दर्भ छ यो निकै महत्वपूर्ण सन्दर्भ छ। अब यदि हामी हेर्ने हो भने 62-63 जनआन्दोलन पछि जुन यो परिवर्तित चाहिँ राजनीतिक सन्दर्भमा हेर्ने हो भने तीनवटा यी ठूला दलहरूमध्ये दुईवटा दलहरू करिब करिब आजकै मितिसम्म पनि सरकारमै छन्, एउटा दल बाहिर भयो भने अरू दुईवटा दल सरकारमै छन्। ती दलहरूमा अर्थशास्त्रका ज्ञाता जानकारहरू पनि आबद्ध छन्, नेता छन्, ती मन्त्री पनि भएका छन्, यहाँहरू जस्ता अर्थशास्त्रका भनौँ न जानकार पनि ती दलहरूसँग निकट रूपमा रहेर काम गर्नु नै भएको छ। अब यी सबै अवस्थाहरूबारे जानकारी हुँदाहुँदै पनि काम नगरिएको हो कि, अथवा चाहिँ यहाँले अहिले गरेको विश्लेषणका बारेमा राजनीतिक दलको नेतृत्वले कुरा नबुझेको हो कि, अब के हो त वास्तविकता?
यसो चाहिँ भन्नु पर्ला, अब यो आम आम जनसमुदायले बुझ्ने भाषा पनि हुनु पर्यो, अलिक क्लिष्ट भाषा हुन जाला होइन। भइदियो के भन्दा चाहिँ यी प्रमुख राजनीतिक पार्टीहरूले खास गरी कङ्ग्रेस, एमाले, नामै लिएँ मैले, मलाई खास फरक पर्दैन, तपाईँहरूलाई मिडियामा अप्ठ्यारो पर्छ भने पनि त्यसलाई सरी, कङ्ग्रेस, एमाले
केही छैन, अप्ठ्यारो भन्नुहोस् हजुर भन्नुहोस् हजुर,
गणतन्त्रलाई आत्मसात नगर्नाले यो गणतन्त्र जसरी जुन सङ्घीयता आएको छ त्यो सङ्घीयतालाई आत्मसात गरेर त्यो सङ्घीयताबाट नै सकेसम्म अझै स्थानीयताबाट अझै सङ्घीयताबाट नै हामीले यो विकास र वृद्धिको स्रोत खोज्नुपर्ने हो। अब के गरियो त भन्दा यसलाई यसरी आँखा चिम्लियो एमाले र कङ्ग्रेसले, यो चाहिँ यो हाम्रो व्यवस्था हुँदै होइन। बाँकी रहेका अरू पार्टीहरू, साना पार्टीहरूको सोचे सोचेनन् मलाई थाहा छैन, तर पनि हैसियत नै पुग्दैन, नयाँकाहरू, माओवादी, यिनीहरूको हैसियत नै पुग्दैन कि यसलाई इम्प्लिमेन्ट गरौँ भनेर। यसलाई इम्प्लिमेन्ट गर्ने ठाउँमा यो सङ्घीयता यस्तो खराब च्यापको फस्यो, स्थानीय लेभलमा सबै मेयर, उपमेयर, मेजोरिटी कङ्ग्रेस एमालेका साथीहरू हुन्, स्थानीय लेभलमा सङ्घीयतालाई अथवा स्थानीयतालाई गजब आत्मसात गरिसके कार्यकर्ताले तर माथिको नेताहरूले यसलाई आत्मसात नगर्नाले भयो. दुईटा मेजर कुरा, दुईटा समस्या पर्यो. एउटा नयाँ संरचना बनिसकेपछि नयाँ नियमका मूल कानुन त बन्यो, संविधान त बन्यो, अब स्थानीय सत्ता सञ्चालन ऐनहरू पनि बन्यो, तर त्यसलाई साँच्चै कार्यान्वयन गर्न चाहिने जुन अप्ठ्याराहरू थिए र ती बाधा अड्काउहरू थिए त्यसमा पटक्कै ध्यान पुगेन हाम्रो एमाले र कङ्ग्रेसले. जहिले सत्ता चलाए पनि लिदिनै हुन्. त्यो कारणले के भइदियो भन्दा चाहिँ हामीलाई एउटा मौका स्थानीयतामा आधारित, यो गणतन्त्रमा आधारित जुन आर्थिक वृद्धि र विकासको च्यानल बनाउन सकिन्थ्यो त्यो बन्दै बनेन. अनि त्यसले अर्को के गर्यो भन्दा यो संविधान त पनि खास गरी एमाले कङ्ग्रेसले, अझै यसमा त अझै बढी कङ्ग्रेसको दोष देख्छु मैले, यो संविधानले भनेको तीन खम्बे अर्थनीति, प्राइभेट पब्लिक र कोअपरेटिभ सहकारीलाई पनि आर्थिक विकासको एउटा खम्बा मान्ने भनेर संविधानमा लेखेपछि त्यो सहकारीको तेस्रो खम्बालाई यसरी इग्नोर गर्यो सिस्टमले. त्यो कारणले के भयो त यो अहिले व्यक्तिका काण्ड, एउटा पार्टीका काण्ड, एउटा दुईटा सहकारीको दुई चार अर्ब रुपियाँ केही पनि, यो सिस्टम नै, मौद्रिक सिस्टम नै यस्तो खराब चापमा पर्यो कि योभन्दा डरलाग्दो डरलाग्दो स्थिति छ. अनि त्यसले गर्दा के भयो त भन्दा अड्डा अदालत कानुन प्रशासनहरू स्थानीय सरकारसँग जोडिनुपर्ने, उपमेयर मेयरहरू पावरफुल भएर त्यहाँ पावरफुल हुँदै जानुपर्ने. हामीले के गर्थ्यौँ त हामीले भन्दा कहीँ न कहीँ त्यसैलाई प्रयोग गरेर संघीयतामा अलिअलि गणतन्त्रलाई फाल्न सकिन्छ कि भनेर सिडियो राखिरहेको. हेर्नुहोस् हामीले संविधानले नचिनेको सिडियो चलेको देशमा पुलिस प्रशासन चल्छ त? चल्दैन नि त.
त्यसले अर्थतन्त्र, त्यसले अर्थतन्त्रलाई, हजुर अर्थतन्त्रलाई चलायमान बनाउने सन्दर्भमा यहाँले भनेका कुराहरूले कति ठुलो असर गरेको छ? धेरै असर गरेको छ,
ठुलो असर गरेको चलायमै. एउटा घर अल्झिने भयो के, तलको मान्छे हो आखिर देश भनेको, अर्थतन्त्र भनेको मान्छेले व्यक्तिले चलाउने हो होइन. अनि त्यहाँ के भयो भन्दा चाहिँ सबै भइरहेका त्यो एक्सप्लोइटेटिभ भन्छ कि त्यो चाहिँ
अब हामी सुधारको बाटोमा अगाडि जान पर्दा चाहिँ यहाँले भनेको जस्तो अब यो चाहिँ भनौँ न संविधानले नचिनेका पदहरू यहाँको शब्दमा अब यी यस्ता यस्ता कुराहरूलाई चाहिँ सुधार नगरेसम्म अब हामी हाम्रो अर्थतन्त्र यसरी नै रुमलिरहन्छ कि अरू विकल्पहरू छन्? काँग्रेस एमालेलाई यहाँले भन्नुभयो अब माओवादी पनि धेरै समय यो बीचमा सत्ताको नेतृत्व गर्यो, अरू दलहरू पनि विभिन्न हिसाबले सरकारमा त छँदैछन्, उनीहरू स्थानीय सरकारमा पनि उनीहरूको पनि सहभागिता छ, कुनै एक ठाउँमा पनि सुधारको चाहिँ यसरी सुधार गरौँ भन्यो भने त त्यसको त अन्यत्र पनि सिको त भइ नै हाल्छ. जुनसुकै पार्टीले चलाएको स्थानीय तहमा पनि ल यसरी चाहिँ यहाँले भनेको जस्तो सहकारी मार्फत अर्थतन्त्रको सुधारका केही चाहिँ प्रयासहरू भएर त्यसका चाहिँ परिणामहरू आए भने त आजको यो आम संचारको चाहिँ सूचना प्रविधिको समयमा एउटाले गरेको कुरा त अन्तत छिटै पुग्छ, तर अपेक्षित रूपमा भएन भन्ने सन्दर्भमा एउटा या दुईटा भन्दा पनि यसलाई समग्र रूपमा हामी कसरी अगाडि बढाउने विकल्प यहाँले भन्नुभयो को दुईवटा ठूला दलहरूलाई के विकल्प छ, के सुझाव छ त यहाँहरूको, कसरी अगाडि बढ्दाखेरि हामी अर्थतन्त्रलाई सुधारको बाटोमा लैजान सक्छौ त?
अब धेरै मध्ये छोटोमा दुईटा मात्रै कुरा भन्छु मैले. कस्तो भयो भन्दा स्थानीय सरकारहरूले यसपटक हामीले 753 स्थानीय निकायका मेयर, उपमेयर र चुनाव हारेका जितेका इन्टरभ्यू गर्यो हाम्रो डिपार्टमेन्टबाट. हामीले गरेको काम होइन, हामीले स्थानीय लेभलमा गजब गजब काम भएका ठाउँहरू पनि देख्यौँ, तर त्यो नित्यान्त व्यक्तिको कारणले, त्यो नेता अथवा त्यो स्थानीय मेयर, उपमेयर र अलिअलि स्थानीय भूसंरचनाको कारणले चाहिँ सफल भएको देखिन्छन् केही स्थानीय निकायहरू भने. कहाँ अल्झ्यो भन्दा चाहिँ हामीले प्रदेश सरकार र स्थानीय ठुला सरकारहरू, उप यो महानगर र उपमेयरलाई चाहिँ हामीले यो बैङ्किङ भाषामा, मौद्रिक नीतिको भाषामा हामीले बेरोजगार छोड्थ्यौँ, त्यसलाई चाहिँ कुरो बनाएर छोडिदियौँ के गण्डकी प्रदेशलाई राष्ट्र ब्याङ्क आयो त, के काठमाडौँ महानगरपालिकाले म डिफिसिट बजेटिङ गर्छु र मसँग यति पैसा, यतिको बजेट छ, म अरू 10% बजेट डिफिसिट गरेर विभिन्न तरिकाले डिफिसिट गरेर म ठुलो आयोजना सञ्चालन गर्छु भन्ने कुरा हामीले दियौँ त. संविधानले त आफ्नै बजेट बनाउन सक्ने, डिफिसिट बजेट गर्न सक्ने भन्यो, तर हामीले यो संरचना बनाउनतिर लागेनौँ, बनाउँदै बनाएनौँ, छलफल पनि गरेनौँ. त्यो बेला संविधान बनाउने भनेका भयङ्कर ठुला नेताहरूसँग भेट हुन्छ, मेरो गैलीकैले भेट हुँदा सोद्धाखेरि उहाँले यो बारेमा सोच्दै सोचिएन भन्ने भयो. त्यसपछि स्थानीयतामा जुन इनोभेसन हुनुपर्थ्यो, स्थानीय सरकारमा गइसकेपछिको जुन फाइनेन्सियल र फिजिकल पैसासँग सम्बन्धित र त्यसपछि अर्को मन्त्रीवाला पनि इनोभेसन हुन सक्थ्यो, त्यो चाहिँ हामी हात बाँधेर बस्ने माथि. अनि बाहिर हल्ला खल्ला हामीले गर्थ्यौँ के भन्दा चाहिँ यी सबै ग्रान्टमा आधारित हुन्, हामी दिएको पैसाले चल्ने हुन्, स्थानीय साधन स्रोत छैन यिनीहरूको भन्ने तरिकाले जुन चेकुवामा अर्थ प्रशासनको जरा सबभन्दा जरामा राखेपछि त्यो एक्सप्लोइट गर्न बनेका, हामीले नजानेर जानेर बनाइराखेका संरचनाहरू जस्ताको तस्तै रहे. स्कुल पहिलाभन्दा सुध लिएन, त्यही भएर बोर्डिङ स्कुलले अझै बढी पैसा कमायो, प्राइभेट हस्पिटलले अरू पैसा कमायो, जो चाहिँ खास गरी उत्पादनशील क्षेत्र त हो तर त्यो राज्यले हेर्नुपर्ने ठाउँमा चाहिँ प्राइभेट सेक्टर छोडिदिएपछि त्यो च्यानलबाट भयङ्कर क्यापिटल फ्लाइट भयो. हामी चाहिँ जग्गा जमिनका कुरा गऱ्यौँ, के निवास ललिता निवासको कुरा गऱ्यौँ, के प्रत्येक गाउँपालिकामा जग्गा जमिनमा ललिता निवास काण्ड छैन, प्रत्येक विश्वविद्यालयमा छैन, अनि प्रत्येक कम्युनिटी स्कुलमा छैन, हामीले सहकारीको कुरा, दुई चारवटा सहकारीको कुरा गऱ्यौँ, कुन चाहिँ कम्युनिटी कलेज र कम्युनिटी स्कुलले सहकारीले जस्तै लुटेको छैन त्यो पनि हेर्दै हेर्दैनौँ भनेपछि कसले हेर्न सक्थ्यो भन्दा स्थानीय सरकारले हेर्न सक्थ्यो। त्यो कारणले यी मेजर पार्टीहरूले स्थानीय सरकारलाई हेर्ने बिचको चेन्ज नगरेर यस्तो भयो एक नम्बरमा। अर्को चाहिँ सत्ता सञ्चालन गर्ने भनेको हात हेरेर बस्ने, पार्टी चेन्ज गर्ने मात्रै होइन, नयाँ कुरा केही पनि इनोभेसन भयो। त्यो 42-52 बिचको नयाँ जुन आर्थिक गतिविधि, अलिकति त्यो भर्खरै बहुदल आएपछिको अलिकति आर्थिक गतिविधि चाहिँ लिबरल पोलिसी, नजानेर भए पनि केही लिबरल कुराहरू गरियो, केही पोलिसी मेजर पोलिसी चेन्ज गरियो, त्यसपछि आएका मेजर चेन्जहरू एउटा पनि चेन्ज कुनै एनजिओ आइएनजिओले सहयोग गरेर गरेको बाहेक कुनै पनि चेन्ज हामीले लोकल लेभलमा काम गर्ने गरी काम
यो 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 हजुर 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 डाक्टर साहब, एउटा 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 यहाँले यहाँले अहिले जुन उठाउनु भयो, हामी 48-51-52 यहाँले जोड्नु भयो, 48-52 जुन प्रयासहरू भए ती प्रयासहरूलाई चाहिँ निरन्तरता दिने या त्यसमा थपेर अघि बढ्ने प्रयासहरू चाहिँ अहिलेसम्म हुन सकेन भन्ने यहाँहरूको निष्कर्ष, यहाँको निष्कर्ष, यहाँले अस्ति अहिले भर्खरै भनेको अध्ययनको निष्कर्ष हो।
सोची विचारिकन समग्र राज्य प्रशासनलाई एउटा दिशामा निर्देश गर्ने गरी, अर्थ प्रशासनलाई एउटा दिशामा निर्देश गर्ने गरी मेजर पोलिसी चेन्जै आएन कि। गणतन्त्र एउटा यस्तो मौका थियो त्यो बेलामा अर्थतन्त्रलाई पुरै मोल्ड गरेर नयाँ आकार दिएर,
अब अहिले चाहिँ मौका छ कि छैन डाक्टर साहब? हजुर हजुर, यहाँले थियो शब्द प्रयोग गर्नु, अहिले चाहिँ छ कि छैन? अब चाहिँ
छैन, केही पनि छैन, के चाहिँ नयाँ उहाँ गरिदिनु भन्नुहोस् न त।
होइन होइन, अब सम्भावनाको कुरा गरेको मैले, होइन होइन डाक्टर साहब हजुर हो, अब चाहिँ सुधार कसरी गर्ने त? अब सुधार गर्नुपर्ने चाहिँ सन्दर्भ छ नि त, यहाँले भनेको जस्तो स्कुल सुध्रिएन त्यसकारणले प्राइभेट स्कुलहरूले पैसा कमाए, चाहिँ सरकारी अस्पताल
नराम्रो भएन, सुध्रिएन, पैसा कमाउनु नराम्रो भएन, तर त्यहाँबाट क्यापिटल फर्मेसन भयो त, अनि त्यो पैसा कहाँ गयो? बोर्डिङ स्कुलले कमाएको पैसा कहाँ गयो? त्यो लाइसेन्सिङ गरेर इनर्जीमा कमाएको पैसा कहाँ गयो? यो यो हाइड्रो भनेर हाइड्रोदरालले कमाएको पैसा कहाँ गयो? त्यो पैसा त यो देशमा सिर्जना भएर त्यो व्यापारी मोटो 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 हुँदै देशभरिको मोटो होस् न, तर जब यो यो क्यापिटल फर्मेसनले सानो सानोदेखि ठुलो ठुलोसम्म जब बोर्डर छोडेर जान्छ नि, मान्छेको नागरिकता हुन्छ, पासवर्ड हुन्छ, थाहा पानेर जान्छ, कहाँ छ थाहा हुन्छ, तर पैसाको त नागरिकता र पासवर्ड हुँदैन। जसरी पैसा क्यापिटल फ्लाइट भयो यो देशबाट प्रत्येक तरिकाले, हाम्रो राज्य संयन्त्र हामीले त्यो क्यापिटल फ्लाइट हुनलाई रोकेनौँ, अरू जानलाई हामीले सहयोग गरिरहेको छौँ, बाहिर पैसा जानेलाई सहयोग गरिरहेको छौँ। त्यो त्यो मामलाले गर्दा हामी के भयो त भन्दा, त्यो आखार गत 1991-92 ह्युमन डेभलपमेन्ट इन्डेक्स अहिलेसम्म हेर्नुहोस्, अरू सामाजिक शिक्षा र स्वास्थ्य सुध्रिँदै सुध्रिँदै जाने त्यो देशको, तर कहिल्यै पनि त्यो आर्थिक परिस्थिति कहिल्यै पनि विश्व स्तरको मापन गरिएको स्तरको नहुने भनेको अर्थ के हो त भन्दा, त्यो मापनै नहुने गरी चाहिँ त्यसले चाहिँ हाम्रो सोसाइटीमा आर्थिक क्रियाकलाप चाहिँ बढ्नै पाएन। के कारणले भन्दा, त्यो एक्टिभिटिज रेकर्डै हुन पाएन, किन भन्दा क्यापिटल फ्लाइट भयो, प्रत्येक पटक क्यापिटल फ्लाइट भयो, त्यसलाई रोक्न नसक्ने हो भनेदेखि अब भावना के भइरहेको छ भन्दा चाहिँ, यो रेमिटेन्स चाहिँ लगभग अब 20-30% हाराहारीमा जिडिपीको भनौँ न, त्यो लगभग रेमिटेन्स त्यति आकारको नेपाल आउन थाल्यो प्रत्येक वर्ष, त्यसलाई एकैचोटि घटायो भने पनि यो सोसाइटी खाल्डोमा पर्छ, तर बिस्तारै बिस्तारै राज्यले प्रत्येक वर्ष कम्तीमा पनि 1% कम रेमिटेन्सको हल्ला खल्ला म गर्छु भनेर 18-17-16 हुँदै अब 20 वर्ष जति 30 वर्ष लगाएर त्यो रेमिटेन्सको डिपेन्डेन्स 10% वरिपरि नझार्ने हो भने यो रेमिटेन्सले नै किताइदिन्छ कि यो सोसाइटी। त्यो कुरा बुझ्नतिर आम मान्छे चाहिँ बुझ्दैन, यो अलिक टेक्निकल कुरा पर्यो, बुझेको मान्छेले आफ्नो राजनीतिक पार्टीलाई बुझाइदिने र त्यो अनुसार नीति बन्नुपर्ने। अब यहाँ त्यो इकोनोमिक्सको के अर्थतन्त्र कसरी चल्छ, इकोनोमिक डिप्लोमेसी, ग्लोबल अर्डर कसरी चल्छ भन्ने कुरा थाहै नभएको मान्छे के मिनिस्ट्रीहरूमा के पोस्टहरूमा राजनीतिक नीति अनि के मिनिस्ट्रीहरू दिएपछि अनि उसको पोलिटिकल पार्टीको कुनै एउटा आर्थिक विभाग प्रमुख, आर्थिक विकास प्रमुख पनि, अनि त्यस्तै खाले खास नलेज नभएको मान्छे भएपछि अनि यस्तै हुने हो यो भद्रको, यो चाहिँ अब 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 फेरि
त्यतिकै
रहन्छ भन्ने होइन, चेन्ज हुन्छ, तर चेन्ज कसरी आउँछ भन्दा चाहिँ सोसाइटी असन्तुष्ट भएर आएको चेन्ज न हामी कसैलाई मनपर्ने खालको हुँदैन, त्यो तितो सत्य हुन्छ। त्यो त्यो सोसाइटी असन्तुष्ट भएर जब समाज परिवर्तन गयो भने त्यो रिभोल्टतिर जान्छ, तर त्यो कारणले त्यसलाई जानी बुझिकन सोची विचारिकन एउटा दिशा दिनुपर्ने, हामीले ठुलो गलत गरिरहेछौँ, यो गलत दिशामा गइरहेछौँ।
हामी अन्त सम्वादमा छौं, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका निवर्तमान प्रमुख एवं अर्थशास्त्री डाक्टर रेशम थापा हामीसँग हुनुहुन्छ, अर्थतन्त्रको अवस्था र सुधारमा आज हामी केन्द्रित भइरहेका छौं। अब डाक्टर साहब करिब अन्त्य अन्त्यतिर छौं, एउटा भनौं न सारांशमा भन्नुपर्दाखेरि आन्तरिक अर्थतन्त्रको सुधारका लागि तल्लो तहबाट यहाँहरूले तल्लो तहमा अध्ययन गर्नुभयो स्थानीय तहमा जो अहिले निकै शक्तिशाली पनि छ र के प्रयासहरू कामहरू पनि भएका छन्। यद्यपि नमूना योग्य अथवा यी कामहरू अनुसरण योग्य छन् भनेर चाहिँ अर्थतन्त्रमा त्यस्तो खालका धेरै चाहिँ क्रियाकलापहरू बाहिर आउन सकेका छैनन्। अब तलैबाट सुधार गर्नलाई कसरी अगाडि बढ्ने होला? अब तल स्थानीय तहले ओडाले रोजगारी स्वरोजगारी सिर्जना गर्दा यहाँले भनेको जस्तो सहकारीहरूको प्रयोग गर्दा के हुन्छ सम्भावनाहरू?
अब सहकारी चाहिँ एक प्रकारले भन्यो भने हाम्रो सोसाइटीमा यो जसरी कम्युनिटी फरेस्ट्री सफल भयो, जसरी चाहिँ सामुदायिक केही कामहरू सफल भएको छन्, त्यसै गरी यो सहकारी भन्ने चाहिँ जसरी हामीले ठ्याक्कै अनुगमन भनेर यो सहकारीको मर्म भनेको परिभाषा भनेको राष्ट्र ब्याङ्कले अथवा
कसरी
भएको हुनाले मर्म बिग्रियो, त्यसरी त्यसलाई नबिग्रिने गरी त्यस त्यो सहकारी जस्तै खालको एउटा तहको मौद्रिक यो मौद्रिक सहकारी प्रकारको एउटा आर्थिक गतिविधि गर्ने मौद्रिक गतिविधि गर्ने संस्था चाहिने रहेछ। त्यो संस्था कहीँ न कहीँ पालिकाहरूकै लेभलको नदिने हो भनेदेखि पालिकालाई त्यो रेगुलेट पनि कस्तो खालको होस् भन्दा रेगुलेट भन्ने शब्द गर्नु परेन नि त, नोटिसमा राख्ने गरी चाहिँ नराख्ने हो भनेदेखि चाहिँ त्यसरी नागरिकता बनाएको जस्तै गरी सहकारीको पैसा जस नै कहीँ रेकर्डमा राख्ने हो भने रेकर्ड मात्रै राख्ने भनौँ न नराख्ने हो भने यो नराम्रो हुने रहेछ, यसले चाहिँ यसरी भद्रगोल पार्ने रहेछ। अब यहाँ हामीले के बिर्सिरहेछौँ भन्दा सहकारीको कुरा गर्दाखेरि चाहिँ आम व्यापारीले जस्तै 100 व्यापारमा दर्ता भएका
9,00,000
त्यो मध्ये जुन 3-4 तहका ब्याङ्कहरू छन् त्यो अरू अरू ए ग्रेड र बी ग्रेडको ब्याङ्कले सेवा सुविधा त्यो मौद्रिक सुविधा नदिएको भएर ठाउँ छोडिदिएको भएर सहकारी यति ठुलो भएका हुन्।
हजुर डाक्टर साहब, आगामी दिनमा फेरि हामी यहाँसँग कुराकानी गर्नेछौँ। आजका लागि यहाँको महत्वपूर्ण समयका लागि धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका निवर्तमान प्रमुख अर्थशास्त्री डाक्टर रेशम थापा। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।